सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौ, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
गुड मर्निङ रेडियो कान्तिपुर रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो। आज 2068 असोज 7 गते शनिबार, आजभन्दा ठिक 7 दिन अघि म यहाँहरूलाई लिएर जाउँ। असोज 1 गते हामीले 6.8 रेक्टर स्केलको भूकम्पको धक्का महसुस गर्यौं। हुन त टकिङ स्पेसमा अचानक यो भूकम्प कहाँबाट आयो भन्ने सोच्नुहुन्छ होला। हामी पब्लिक प्लेसको विषयमा कुराकानी गर्छौं, पब्लिक स्पेसको विषयमा कुराकानी गर्छौं, सार्वजनिक स्थल सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं र सार्वजनिक स्थलको सामाजिक सांस्कृतिक वातावरणीय र आर्थिक महत्वका विषयमा विगत लामो समयदेखि हामीले कुराकानी गर्दै आएका छौं। तर सार्वजनिक स्थलको महत्व यही आएर टुङ्गिँदैन। जब 6.8 रेक्टर स्केलको भूकम्प गयो, हामी मध्ये अधिकांश घर छोडेर बाहिर बाटोमा सड़कमा खुला ठाउँमा निस्क्यौं ज्यान जोगाउनका लागि। भूकम्प वा कुनै खालको प्राकृतिक विपत्ति र सार्वजनिक स्थलको खास सम्बन्धका विषयमा आज हामी कुराकानी गर्दैछौं। हुन त भूकम्पीय खतराको दृष्टिकोणले नेपाल 11 स्थानमा पर्छ संसारमा भने मानवीय क्षतिको दृष्टिकोणले काठमाडौँ उपत्यका पहिलो स्थानमा पर्छ र भूकम्प नेपाल र काठमाडौँमा अवश्यम भावी छ भन्ने प्रशस्त आर्टिकल हामीले पढ्ने गरेका छौं, समाचार सुन्ने गरेका छौं। तर के भूकम्प वा कुनै खालको प्राकृतिक विपत्ति अनुरूप हामीले हाम्रो घर हाम्रो समाज हाम्रो देशलाई सजाएका छौं बनाएका छौं, यो सोच्नुपर्ने कुरा छ। आज टकिङ स्पेसमा भूकम्पसँग जोड़िएको एउटा रिपोर्ट म शुरूमा यहाँहरूलाई सुनाऊ, त्यसपछि आजको यो खास कुराकानीमा मसँग मुकुन्दराज अर्याल हुनुहुन्छ टकिङ स्पेसका लागि भनेर उहाँसँग बिहान 10 बजीसम्म तपाईँले खास कुराकानी सुन्न सक्नुहुन्छ। सबभन्दा पहिला आइम्याप रिसर्च टीमले तयार पारेको यो रिपोर्ट लरिसाको आवाजमा टकिङ स्पेसमा म तपाईँलाई सुनाउँछु।
गएको असोज 1 गते नेपालले फेरि एकपटक भूकम्पको ठूलो मार भोग्नु पर्यो र यसले बिर्सन लागेको विषयमा नयाँ ढंगले चर्चा छलफल र जागरूकतालाई जगाइदिएको छ। नेपाली समाज बितेको विषयमा बढ़ी केन्द्रित हुने गर्छन्, तर यो भूकम्पले प्राकृतिक प्रकोप सधैँका लागि खतरा हो भन्ने तहमा नेपाली समाज मीडिया र अनौपचारिक संगठनहरूका बीचमा बहसको विषय बनाइदिएको छ। नेपालमा भूकम्पको इतिहासको कुरा गर्दा सन् 1255 जून महिनाको 7 तारीकमा गएको भूकम्प पहिलो पल्ट रेकर्ड गरिएको थियो। रिक्टर स्केलमा 7.7 मापन गरिएको उक्त भूकम्पमा काठमाडौँ उपत्यकाको 1/3 जनसंख्या मरेका थिए। तत्कालीन उपत्यकाका राजा अभय मल्लको पनि त्यही भूकम्पमा परि मृत्यु भएको थियो। कयौं घर मन्दिर वा देवालयहरू पूरै भत्किएका थिए भने अधिकांश भवनहरू नराम्ररी क्षतिग्रस्त भएका थिए। दोस्रो भूकम्प पहिलो भूकम्पको करिब 5 वर्षपछि सन् 1260 गएको थियो। यति बेला उपत्यकामा राजा जयदेव मल्ल थिए। यस्तै गरी ठूला खाले भूकम्पको रेकर्ड अनुसार सन् 1408 अगस्त वा सेप्टेम्बर महिनामा अर्को भूकम्प गएको थियो। सन् 1681 डिसेम्बर जनवरीमा राजा श्री निवास मल्लको शासनकालमा गएको भूकम्पको विस्तृत विवरण पाउन सक्ने स्थिति छैन। त्यस्तै गरेर सन् 1767 अर्को ठूलो भूकम्पको धक्का रेकर्ड गरिएको थियो। गिरवान युद्ध राजा रहेको समय सन् 1810 मे जून महिनामा अर्को भूकम्प गएको थियो भने त्यसपछि लगातार 1823 र 1833 पनि अरू ठूला भूकम्पहरू गएका थिए। सन् 1833 भूकम्पले ठूलो क्षति गरेको थियो। घर देवालयहरू सार्वजनिक वासस्थानहरू पूरै भत्किएका थिए। धरहरालाई पनि क्षति पुगेको थियो। केही स्रोतका अनुसार उपत्यकामा मात्र 4214 र पूरै देशभरिमा करिब 18,000 घरहरू भत्किएका थिए। सन् 1834 नै अर्को शक्तिशाली भूकम्प गएको थियो तर त्यति बेला भूकम्पले भन्दा बढ़ी वर्षा र बाढ़ीले उपत्यका प्रभावित बनेको थियो। पछिल्लो भूकम्पको करिब 100 वर्षपछि सन् 1934 गएको भूकम्प आज पनि नेपालीहरू माझ 90 सालको भूकम्प भनेर चर्चित छ। यो भूकम्पसँग जोड़िएका विभिन्न सन्दर्भहरू आज पनि पुराना पुस्ताले नयाँ पुस्तासँग बाँड्ने गरेका छन्। यो भूकम्प एक हिसाबले नेपालीहरू बीचमा भूकम्पको विषयमा बहस र छलफलका मापदण्ड जस्तै बनेको छ। यसपछि सन् 1974, 1980, 1988, 1993, 1994 हुँदै साना ठूला थुप्रै भूकम्पीय धक्काहरू र क्षतिहरू नेपालीहरूले बेहोरेका छन्। तर हाम्रो पुस्ता बीचको 90 साल र 45 सालको भूकम्पको चर्चा बढ़ी हुने गरेको छ। यी दुवै भूकम्प क्षतिका दृष्टिले पछिल्लो समयमा बढ़ी चर्चा हुने घटनाहरू बनेका छन्। भूकम्प जस्तै अन्य प्राकृतिक प्रकोप पछिको उद्धार कार्य खास गरेर शहरी सन्दर्भमा एकदमै तत्कालो विषय हो, जसका बारेमा जति छलफलहरू भए तापनि यसले शहरी खुला स्थानलाई व्यवस्थित गराउन वा खुला स्थानलाई संरक्षण गर्न सकेको देखिँदैन। खुला स्थानहरू प्राकृतिक प्रकोपको सन्दर्भमा प्राथमिक हिसाबले सुरक्षासँग जोड़िएको हुन्छ भने उद्धार कार्यसँग पनि यसको सम्बन्ध जोड़िएको हुन्छ। त्यसैले शहरी खुला स्थलहरूको सुरक्षण, व्यवस्थापन र उपयोगको सन्दर्भसँग प्राकृतिक प्रकोप र त्यसको उद्धारका पक्षहरू पनि जोड़िएर आउँछ। अबको छलफलहरू प्रकोपबाट सुरक्षित रहने रणनीति र उद्धार कार्यसँग जोड़िएका खुला स्थानमा केन्द्रित हुन जरूरी छ। टॉकिंग स्पेस को लागि म लरिसा।
आईमैप रिसर्च टीम ने टॉकिंग स्पेस को लागि तैयार पारेको यो रिपोर्ट सहकर्मी लरिसा को आवाज में यहाँले सुन्नुभयो। भूकंप को यो कुराकानी हामी गर्दैछौं र विभिन्न खाले प्राकृतिक विपत्ति पनि सँगै जोडिएर आउँछन्। तर आज भूकम्पको कुरा गर्दा हामी टाउको कसरी जोगाउने वा घाँटी कसरी जोगाउने, ज्यान कसरी जोगाउने यतापट्टि कुराकानी गर्दैनौं। खास गरी भूकम्प वा कुनै खालको प्राकृतिक विपत्ति र सार्वजनिक स्थल बीचको सम्बन्धका विषयमा कुराकानी गर्छौं। म सिधै कुराकानी शुरू गर्छु। आज मसँग स्टुडियोमा मुकुन्द राज अर्याल हुनुहुन्छ। सर, यहाँलाई टकिङ स्पेसमा स्वागत छ। एउटा कुरा गरौं न, सिधै भूकम्प वा अन्य खालका प्राकृतिक विपत्तिका विषयमा कुराकानी गर्नुभन्दा अघि प्राकृतिक विपत्ति कति खालका हुन्छन्, के कस्ता गतिविधिलाई हामीले प्राकृतिक विपत्ति भनेर मान्ने?
असाध्यै राम्रो प्रश्न गर्नुभयो। प्राकृतिक विपत्ति अलग अलग स्थानमा, अलग अलग ठाउँमा अलग अलग प्रकारका हुन्छन्। जस्तो समुद्रको किनारमा बस्न आउने बसिरहेको मानिसहरूलाई समुद्रको किनारको बस्तीहरूमा प्राकृतिक विपत्ति बेग्लै किसिमको होला, डाँडाको मुनि बस्नेहरूलाई प्राकृतिक विपत्ति बेग्लै किसिमको होला, ज्वालामुखी भएको क्षेत्रको वरिपरि बस्नेहरूलाई प्राकृतिक विपत्ति बेग्लै होला। त्यसै हुनाले अलग अलग भौगोलिक वातावरण, अलग अलग भौगर्भिक स्थिति अनुसार त्यो प्राकृतिक विपत्तिहरू अलग अलग हुन्छन्। प्राकृतिक विपत्ति भन्नुभन्दा पनि यहाँ पहिले एउटा कुरो म तपाईँलाई के याद दिलाउन चाहन्छु भने कुनै हुन्छ दैवी विपत्ति, त्यो हो प्राकृतिक विपत्ति। दैवी विपत्ति भने पनि त्यही हो, जस्तो मानिलिनुहोस् भुइँचालो, आगलागी आदिहरू। खैर यो कुन कुन किसिमको हुन्छ, कसरी विपत्तिहरू पर्न आउँछ भन्ने कुरो चाहिँ नि त्यो त्यहाँको वातावरणमा र भौगोलिक स्थितिमा पर्छ भनेर मैले तपाईँलाई भनिहालेँ। एउटा संस्कृत नीतिज्ञले, नीतिकारले धेरै वर्ष अगाडि के भनेको छ भने राष्ट्रको लागि छवटा विपत्तिहरू हुन्।
हजुर,
ती विपत्तिहरू के हुन् त भन्दाखेरि उनले के भन्छ भने अतिवृष्टि, घनघोर चाहिँ नि भन्दा बढ्ता वृष्टि भयो भने पनि नदीहरूमा बाढी आउँछ, खेतहरू बगाएर लान्छ, सम्पूर्णलाई डुबाइदिन्छ, जलमग्न हुन्छ। अतिवृष्टि हामीलाई के हो त भयङ्कर ठूलो विपत्ति हो। त्यसै गरी अनावृष्टि, अब पानी पर्दै परेन भने अब त्यो अधिकारै गरिदिन्छ, त्योभन्दा त अब के भनौँ भने यहाँहरूलाई भनिरहनु पर्ने कुरा होइन। र उसले त्यस वक्तको वातावरण अनुसार, सायद यो कृषक समाजको चाहिँ नि उसबाट लेखिएको होला, मुसा कहाँ भन्छ, मुसाहरू पनि एउटा चाहिँ विपत्तिका चाहिँ कारण हुन्।
मुसा पनि
त्यो त्यसले प्लेग लिएर आउँछ एउटा कुरो।
हजुर,
अन्नबालीहरू घरमा सुरक्षित राखेको अन्नबालीहरू खाइदिन्छ, त्यसको स्वभावै यस्तो हो कि उसको दाँत असाध्यै बढेर गइरहन्छ, अनि जे पाउँछ उसले काट्ने गर्छ काठदेखि लिएर कपडादेखि लिएर उसले खेती 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 पेट भर्नको लागि नभए पनि बाँच्नको लागि नभए पनि त्यो दाँतलाई तीक्ष्ण पारिरहन र ब्यालेन्समा राख्नलाई उसले टोकिरहनु पर्छ काटि नै रहनुपर्छ
मुसाहरू
अनि सलाह भन्छ सलाह भनेको सलाहहरू तपाईँ त हेर्नुहोस् अलिकति यो 13-14 सालको मानिसहरूले मेरो जस्तो उमेर पुगेका मानिसहरूले चाहिँ यो थाहा पाउला काठमाडौँमा सलाह आउँदाखेरि मैले देखेको छु यो 11-12-13 सालतिर कहिले हो त्यो दिउँसो नै सूर्य नै कालो हुने गरेर आउँछ सलाह आउँछ छेक दिने गरी यसरी आउँछ कि एकैचोटि आउँदाखेरि करोडौँ आउँछ र चपक्क मकै बालीमा या धान बालीमा केनो बसेको छ बसेपछि आधा घण्टामा त्यसले चाहिँ नि त्यो करोड रुपियाँको अरबौं रुपियाँको अनाज चाहिँ नि खतम गरिदिन्छ देशभरिको
सलाह
हजुर त्यस्तै त्यो मैदानी इलाकामा जहाँ चाहिँ धान अन्नको चाहिँ खेती हुन्छ गहुँ जस्तो चिजको त्यसमा चाहिँ सुकालाई पनि लिएको छ सलाह सुकाह भन्छ तराईको फाँटतिर हेर्नुभयो भने धान बाली पाकेको वखतमा त्यो सुगाले आएर यति धान खाइदिन्छ धानखानी त पहिले उसले गर्छ तर उसले आफ्नो ढङ्गले वातावरणलाई पनि केही दिएको होला र त्यति गरिकन पनि के भन्छ भने एउटा अर्को पनि विपत्ति हुन्छ त्यो के हो भने ज्यादै नजिकको राज्य छिमेकी राज्यहरूसँग शत्रुता बढ्यो भने फेरि पनि सशङ्कित भएर बस्नु पर्यो त्यो पनि एउटा विपत्ति हो भन्ने किसिमबाट विपत्तिको त्यो एउटा व्याख्या मैले त्यसरी पढाएको छु
अनि यहाँ छवटा किसिमको प्राकृतिक विपत्तिलाई उल्लेख गर्नुभयो यहाँले अतिवृष्टि अनावृष्टि मुसका मुसा सलह वा सलभा सुका सुगा र राजा राज्यसँग नजिकको राज्यसँगको शत्रुता अब यहाँ त भूकम्प पनि जोडिन्छ
भूकम्प मात्रै होइन
हजुर
यो कविले यो नीतिकारले जुन वखतमा यो लेख्यो त्यस वखतको ऊ कस्तो ठाउँमा हुर्क्यो ऊ कस्तो वातावरणमा थियो त्यो अनुसार उसले कस्तो त्यो वरिपरि आफ्नो वरिपरि अनुभव गरिरहेको छ उसले त्यो अनुसार आफ्नो सेयर चाहिँ नि आफ्नो अनुभव चाहिँ नि विद्यार्थीहरूलाई चाहिँ नि त्यो सेयर गरे उसले बताउन चाह्यो
हजुर
त्यसै हुनाले अहिले आएर हामी हेरौँ त्यो मात्रै होइन विपत्ति भनेको त भयङ्कर बडै बडै ठुला आगलागीहरू पनि हुन् भूकम्प भनेको त रोग व्याधिहरू पनि हुन् होइन भोलि प्लेग आयो भोलि अकस्मात कलेरा फैलियो प्लेग लाग्यो यो हेपेटाइटिस बी भन्छ के भन्छ यो कलेजोको चाहिँ नि रोगहरू चाहिँ लागेर आयो भने त्यो पनि त एउटा ठुलो व्याधि हो नि विपत्ति हो अनि त्यस्तै भूकम्प एउटा ठुलो विपत्ति हो अब यो यस्तो किसिमको विपत्तिहरूसँग जुझ्नलाई हामी जहिले पनि तयार भएर त बस्नु पर्यो
हजुर
किनभने यो त अवश्यम भावी छ चाहे अहिले होस् चाहे 10 मिनट पछि होस् होइन चाहे 10 दिन पछि होस् चाहे 10 वर्ष पछि होस् यो त हुन्छ भन्ने भएपछि त हामीले त्यसको लागि जगेर्ना के गरिगर्ने त एउटा अर्को कुरो के भन्न चाहन्छु भने म तपाईँलाई हेर्नुहोस् जुन मुलुक समुद्रको नजिकै छ जुन ठाउँ समुद्रको नजिकै छ र जुन ठाउँ हिमालको नजिकै छ त्यहाँ चाहिँ नि भुइँचालो जाने डर हुन्छ अरू त्यो आगलागी ऊहरू भन्दा पनि भुइँचालो जाने पनि डर हुन्छ त्यो भुइँचालो जानेलाई हामीले के गरेर रोक्न सक्छौँ त ज्वालामुखी फुट्ने कन्ट्रीमा ज्वालामुखीको डर हुन्छ हामीसँग चाहिँ नि त्यो छैन
यहाँ जसरी यहाँले सुरुमै भन्नुभयो देशको भौगोलिक स्थिति अनुसार प्राकृतिक विपत्ति पनि फरक फरक पर्न सक्दछ अब सुनामीको चर्चा त हामी गर्दैनौँ किनभने हामी समुद्रको छेउमा छैनौँ ठिक छ अब जुन छ खालका प्राकृतिक विपत्तिको विषयमा हामीले कुराकानी गर्यौं र आजको दिनमा नेपालको लागि भूकम्पलाई पनि सँगै जोड्यौं 7 किसिमको प्राकृतिक विपत्ति सरसर्ती अब यसबाहेक जुन अन्य रोगका कुराहरू आए यी छँदै नै छन् र भूकम्प लगायतका प्राकृतिक विपत्ति हाम्रो चासोको विषय छ सार्वजनिक स्थलको यी प्राकृतिक विपत्तिहरूसँग सम्बन्ध के छ यसका विषयमा म यहाँसँग केही बेरपछि कुराकानी गर्छु र श्रोताको जानकारीको लागि काठमाडौँ उपत्यकाको उत्पत्ति नै भूकम्पबाट भएको हो भन्ने मान्यता राख्नुहुन्छ मुकुन्द राज अर्याल आजका हाम्रा पाहुना यो कसरी हामी छोटोमा त्यो पनि कुराकानी गरौंला त्यसपछि शहरी क्षेत्रको विकास र सार्वजनिक स्थलको इन्क्रोचमेन्टले लिएर यसले पार्ने प्रतिकूल असरका विषयमा पनि हामी केही बेरपछि कुराकानी गर्नेछौं। यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ रेडियो कान्तिपुरमा। आज भूकम्प वा अन्य कुनै किसिमका प्राकृतिक विपत्ति र सार्वजनिक स्थलको सम्बन्ध का विषयमा हामी कुराकानी गर्दैछौं। यो महत्वपूर्ण र हामी सबैको चासोको विषय कृपया सुन्दै गर्नुहोला। बिहान 10 बजेसम्म रेडियो कान्तिपुरमा। अहिलेलाई हामी कमर्सियल ब्रेकमा जान्छौं।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
अ सोशल इनिसिएटिभ बाई आईम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
आजका हाम्रा पाहुना मुकुन्दराज अर्यालसँग प्राकृतिक विपत्ति, भूकम्प र सार्वजनिक स्थलको सम्बन्ध का विषयमा हामी कुराकानी गर्दैछौं। हुन त हामीले केही बेर अघिसम्म प्राकृतिक विपत्तिहरू के कति खालका हुन्छन् भनेरै कुराकानी गर्यौं, अझै पनि यो सम्बन्धसम्म हामी पुगिसकेका छैनौं। सर, यहाँलाई मेरो अनुरोध के भने यो माइकको अलिकति नजिक आइदिनु होला र जुन काठमाडौँ भ्यालीमा मानव बस्ती भूकम्पबाटै सम्भव भएको भन्ने यहाँसँग मेरो अफेयरमा पनि कुराकानी हुँदै थियो, पहिला यसमा छोटो कुराकानी गरौं, त्यसपछि हामी प्राकृतिक विपत्ति र सार्वजनिक स्थलको बीचको सम्बन्धमा जाउँला, कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा जाउँला। सर, यो मान्यता कसरी,
यो कस्तो हुन्छ भने हेर्नुहोस्, भुइँचालो पटक पटक गइरहन्छ नेपालमा। यदि भुइँचालो पटक पटक नगएको भएदेखि त अहिलेको यो काठमाडौँ उपत्यका चाहिँ अरू नेपालको विभिन्न भागको चाहिँ मैले त्यति अध्ययन गर्न पाएको छैन, तर काठमाडौँको एउटा सम्पूर्ण सृष्टि नै भुइँचालोले भयो। त्यो तपाईँले प्रत्यक्ष हेर्न सक्नुहुन्छ कि जब शिवपुरी जसलाई हामी भन्छौ, शिवपुरीबाट त्यो बागमती नदी निस्केर आइन्, सुन्दरी जलको अहिलेको बजारतिरबाट एक फर्का यसो घुमेर बाङ्गो भएर त्यहाँ आएर त्यहाँबाट तल झर्यो। झर्दाखेरि अहिले पनि तपाईँ देख्नुहुन्छ सुन्दरी जलको बजारभन्दा अलिकति माथि त्यहाँ एउटा खोज छ, अलि ठूलो भइसक्यो, त्यहाँबाट निस्क्यो। त्यहाँबाट त्यो निस्किएर गएको बागमती गोकर्णेश्वर महादेव लिएर आइपुग्दा नपुग्दा फेरि डाँडाले छेकिदियो।
हजुर,
त्यहाँ जम्मै भाग त जलमग्न नै रह्यो।
हजुर,
यति बढ्ता भयो कि त्यो गोकर्णेश्वर मन्दिरभन्दा अलिकति माथि नदी उत्तरतिर फर्केर बग्न थाल्यो। त्यसो भएर त्यहाँ एउटा अहिलेसम्म पनि त्यहाँ एउटा नदी छ, उत्तरवाहिनी भनेर। अनि त्यसपछि त्यो भुइँचालोले गर्दा गोकर्णको त्यो पहाड, गोकर्णेश्वर मन्दिर पछाडिको पहाड पनि अलिकति त्यो ढुङ्गामा चिरा पर्यो, अनि जमिरहेको पानी त्यहाँबाट निस्किन पायो।
हजुर,
त्यहाँबाट निस्किएपछि अब बग्दै आयो, अनि गुहेश्वरीबाट अलिकति तल लागेपछि सूर्यघाट भन्छौँ नि अहिले हामी जसलाई,
हजुर,
त्यहाँ आइपुगेपछि आर्यघाटभन्दा अलिकति माथि त्यहाँ ठ्याक्कै फेरि डाँडाले रोकियो।
हजुर,
र त्यो डाँडोलाई पनि छेडेर फराकिलो पार्दै त्यो सूर्यघाटको पनि गल्छी, यस्तोसित गल्छी परेको छ, त्यहाँबाट बगेर त्यो निस्क्यो। त्यहाँबाट बगेर निस्केपछि चोभारको डाँडोमा त झन् ठ्याक्कैसित रोकिएको थियो, अनि चोभारको डाँडोमा पनि त्यसै गरी त्यो चर परेको भुइँचालोबाट चाहिँ हर लिएको चाहिँ उसबाट पानी बगेर गयो। त्यहाँबाट बगेर गएपछि फाइनल्ली कोटवाल दहबाट बगेपछि अनि पानी मैदानमा लाग्यो, उपत्यकाको चाहिँ सृष्टि तपाईँ एक किसिमबाट त्यस किसिमबाट भएको पनि हो।
होइन, अर्को एउटा हाम्रो सामाजिक सांस्कृतिक मान्यता त मञ्जुश्रीको खड्गले काटिसकेपछि पानी सबै गयो, त्यसपछि
त्यो मैले पनि भनेको हो,
तर बटम लाइन के भने यहाँ मानव बस्ती सम्भव भयो भनौँ यो किसिमबाट। ठिक छ, भूकम्पबाट शुरू भएको यो काठमाडौँ उपत्यकाको सृष्टि सृजना र मानव बस्तीको सम्भावना यो सबैकातिर छ, त्यहाँबाट शुरू भइसकेपछि के आजको मितिमा जुन काठमाडौँ छ, जुन बस्ती हामीले देखिराखेका छौं, जुन घनत्व छ यहाँ, यो भूकम्प वा अन्य किसिमको प्राकृतिक विपत्तिलाई झेल्नको लागि तयार छ?
हो, सबभन्दा एउटा के हो भने अरूमा भन्दा मानवमा विचार गर्न सक्ने शक्ति र अगाडि भएको कामको परिणामबाट एउटा पाठ सिकेर भोलिलाई प्लान गर्न सक्नु नै मानवको विशेषता हो। हिजो यसो गरेको थियौं यसो भयो अब त्यसबाट बच्न यसो गर्नुपर्छ रहेछ भनेर कुरा त हामीले चाहिँ गर्नुपर्छ नि भने म तपाईँलाई अझ तपाईँकै भनाइलाई म अझ बढी व्याख्या गर्छु हामी सानो भन्दा सानो चीज पनि हुन सक्छ है भनेर हामी घरमा चाहिँ नि त्यो ग्यास बाल्दाखेरि हात पोल्ला त्यो केही चीज होला भनेर बर्नोल ल्याएर राख्छौँ ठुलो ठुलो घरमा अफिसमा इनकेस त्यो फ्युज गएर केही भएर आगलागी पनि हुन सक्छ नहोस् तर आगलागी हुन सक्छ आगलागी होस् भनेर राख्या होइन त्यो पानी निभाउने यन्त्रहरू पनि लगाएर ठाउँ ठाउँमा चाहिँ राखिएको हुन्छन् भने त्यो राख्नुको मतलब होस् भनेर उसले भनेको त होइन तर भइहाल्यो भने हामी यसो गर्ने हामी तयार छौँ है भनेर भन्ने त नेपालमा जुन तपाईँहरू म अघि कुरा गऱ्यौँ अवश्यम्भावी छ भुइँचालो भूकम्प चाहिँ अवश्यम्भावी छ भनेर भनेपछि हामीसँग त्यसलाई जुत्नको लागि हामी तयार छौँ त त्यसलाई फेस पनि त गर्नु पर्यो अब आउँछ भनेर थाहा भएपछि त त्यसलाई म यस किसिमबाट फेस गर्छु आफ्नो रक्षा यसरी गर्छु परिवारको रक्षा यसरी गर्छु समाजको रक्षा यसरी गर्छु भनेर त्यो गर्नको लागि एउटा योजनाबद्ध तरिकाले हामी आजसम्म अगाडि बढ्न सकेनौँ हेर्नुहोस् 1865 को भुइँचालोबाट पनि मैले पढेँ अभय मल्लको पालामा गएको भुइँचालोको बारेमा पनि पढेँ धेरै भुइँचालोहरू चाहिँ नेपालमा गइरहेको छन् अझ भनौँ एउटा रफली मोटामोटी भन्दाखेरि त प्रत्येक 80 देखि 125 वर्षको बीचमा नेपालमा एउटा भुइँचालो त गइरहेको छ त्यसले केही न केही क्षति पुर्याइरहेको छ त्यो त एक जेनेरेसन पछिकोले त त्यो पाइहाल्छ अघिल्लो जेनेरेसनले गरेको अनुभव त उसले सेयर गरेको छ त हामीले 90 भुइँचालोमा म जन्मिया थिइनँ तर पनि 90 भन्ने बित्तिकै मलाई पनि डर लाग्छ किनभने त्यो देखेका मेरा बाबुबाजेहरूले सुनाएका घटनाहरू देखेको तस्विरहरूबाट म समेत झस्किन्छु भने जसले त्यो भोगेका छन् तिनीहरूको स्थिति आज कस्तो होला उनीहरूले हामीलाई कति गाली गर्ला हामी त्यति हुँदाहुँदै पनि हामी तयार हुन नसक्नु त हाम्रो नै गल्ती हो
सर प्राकृतिक विपत्तिमा खास गरी भूकम्पकै कुरा गरौँ मानव किनभने यो क्षेत्र भूकम्पको लागि छ भूकम्प आउँछ यो आउँछ जसरी यहाँले भनिराख्नु भएको छ अब यस्तो अवस्थामा बलियो घर बनाउनु हस्पिटल्सहरू बनाउनु एम्बुलेन्स आगोको फायर ब्रिगेडको व्यवस्था गर्नु लगायतका विभिन्न टेक्निकल साइड्सहरू जे जति छन् यो एकातिरको पार्टमा हाम्रो कन्सर्न र हाम्रो चासो चाहिँ यसो भइहाल्दा आफ्नो घर भत्किँदा सार्वजनिक स्थल नै सार्वजनिक घर वा वासस्थानको रूपमा रहन्छ हामीले हाम्रो घर बनाउनुको साथसाथमा सार्वजनिक वासस्थानको संरक्षण सम्वर्धन र प्रवर्धन गरेका छौं कि छैनौं भन्ने हाम्रो चासो हो सर यो विषयमा के हामीले कतै हाम्रो घर बनाउँदै गर्दा सार्वजनिक वासस्थानलाई हटायौं बिगार्यौं नष्ट ध्वस्त पार्यौं कि वा अब के गर्नुपर्छ भन्ने विषयमा केही बेरपछि म यहाँसँग कुराकानी गर्छु फेरि अर्को एउटा ब्रेकमा जानुपर्ने बेला भएको छ यहाँहरू टकिङ स्पेस सुन्दै हुनुहुन्छ श्रोता समय थोरै छ गफ गर्नुपर्ने कुरा धेरै छ भूकम्प हो आइरहन्छ चासोको विषय ठूलो हो तर ब्रेकमा जानुपर्ने बेला भयो त्यसपछि हामी फर्केर आउनेछौ र बाँकी कुराकानी गर्नेछौ रेडियो कान्तिपुर सुन्दै गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौं केही गरौं
अ सोशल इनिसिएटिभ बाई आईम्याक सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
आईम्याप सोशल साइन्स बाहार फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुरमा हरेक शनिबार बिहान 9 कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 म राजेश पाण्डेको साथमा यहाँहरूले सुन्दै आइराख्नु भएको छ हामी सामान्यतया पब्लिक स्पेसका विषयमा सार्वजनिक स्थल सार्वजनिक ठाउँका विषयमा यसको सामाजिक सांस्कृतिक वातावरणीय र आर्थिक महत्वका विषयमा कुराकानी गर्छौं र सँगसँगै अब आज त जसरी 2068 असोज 1 6.8 स्केलको भूकम्पको धक्का हामी सबैले महसुस गर्यौं र नेपाल भूकम्पीय खतराको दृष्टिकोणले 11 स्थानमा छ संसारमा भने मानवीय क्षतिको दृष्टिकोणले पहिलो स्थानमा छ काठमाडौँ उपत्यका अब यसरी यति संवेदनशील सतहमाथि हामी सबैको वासस्थान भएको बेला कतै हामीले आफ्नै मात्रै वासस्थान वा आफ्नै मात्रै घर बलियो बनाउनपट्टि ध्यान दियौं कि हुन त यससँग सम्बन्धित विज्ञ विशेषज्ञ भन्छन् काठमाडौँ उपत्यका अधिकांश घर त्यति बलियो छैन जति घरधनी ठान्दछन्। तर कमजोर वा बलियो घर बनाइरहँदा कतै हामीले सार्वजनिक स्थल जुन हाम्रो सार्वजनिक वासस्थानको रूपमा प्रयोग हुन सक्दछ भूकम्प ठूलो आइहाल्दा वा प्राकृतिक विपत्ति अन्य खालका परिहाल्दा हामीले कतै दिनानुदिन आफ्नो घरको कम्पाउण्ड एक इन्च दुई इन्च एक बिता दुई बिता बढ़ाउने न्यूमा वा बहानामा वा लोभमा लालचमा हाम्रो अमूल्य सार्वजनिक स्थललाई बर्बाद पो पारिराखेका छौं कि वा यसो किन गरिरहेका छौं। म आज हाम्रा पाहुना मुकुन्दराज अर्यालज्यूलाई नै सोध्छु यो प्रश्न। सर, हामीले हाम्रो घर बनाउने बहानामा यो सार्वजनिक वासस्थानलाई किन उजाड बनाउँदैछौ दिनानुदिन?
हेर्नुहोस्, मानव स्वभावैले स्वार्थी जाति हो। अहिलेको नेपालमा एक प्रकारको सरकारी निकायको कन्ट्रोल नभएको जग्गाको मूल्यवृद्धिले गर्दा मानवलाई लोभ लाग्न थाल्यो। त्यसले गर्दा सार्वजनिक स्थलहरूमा धार्मिक स्थलहरूमा मात्रै होइन, मैले त अनुभव गरेको छु श्मशान भएको ठाउँमा मुर्दा गाड्नुपर्ने ठाउँमा यो मुर्दा पोल्नुपर्ने घाटहरूको ठाउँमा पनि मानवले बिस्तारै बिस्तारै जग्गा चाहिने आफ्नो स्वार्थले तपाईँकै शब्दमा भनौँ एक इन्च दुई इन्च एकात गरेर बढाउँदै लग्यो। त्यसले गर्दाखेरि उसले यो विचार गरेन, उसले यो विचार गरेन कि प्रशस्त सार्वजनिक स्थलहरू नराख्दाखेरि आफैलाई चाहिँ उसले आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेको छ। भोलि त्यो जग्गा नमिचिदिएर अलिकति उसको कम्पाउण्ड कम हुन्थ्यो होला, अलिकति उसको जग्गा दुवाना घट्थ्यो होला, उतापट्टि दुवाना घट्थ्यो होला, तर बाटो त ठूलो बन्थ्यो इनकेस अफ विपत्ति। कुनै पनि प्रकारको विपत्तिमा त्यो ठूलो बाटोबाट त जान पाउँथ्यो। त्यो विचार नगर्दा नगर्दा आजको दिनमा त पाण्डेजी हेर्नुहोस्, सम्पूर्ण यो खोलाको बगरहरू पनि विचार गरिसके मान्छेले, खोलाको बगरहरू पनि जति लामो र ठूलो थियो आज त्यो खोलाको बगर त्यति छैन, मान्छेले खोलाको बगर पनि मिचेर खाइसके। त्यसो गर्दाखेरि कुनै दिन नेपाल जस्तो ठाउँमा यस्तो प्राकृतिक विपत्ति जुन अवश्यम्भावी छ र रोक्न सकिँदैन, त्यो आयो भने हामीले लगेर आफ्नो शरीर आफ्नो परिवारलाई सुरक्षित कहाँ राख्ने त? आफू बस्नु पर्यो, परिवारलाई बचाउनु पर्यो, समाजले बचाउनु पर्यो, कहाँ गएर बस्ने त? अगाडि अगाडि यस्तो भएको घटनाबाट सार्वजनिक स्थलको महत्वलाई बुझेर सार्वजनिक महत्वका स्थलहरूलाई सार्वजनिक स्थलहरूको सुरक्षा गर्न नसक्नु त म अर्कालाई दोष दिन्न, हाम्रो आफ्नै कमजोरी हो, हामीले आफै नै यो कुरो विचार गर्नु पर्यो नि। त एउटा सरकारी निकाय पनि तगडा हुनु पर्यो, महानगरपालिका जस्तो एउटा तगडा हुनु पर्यो कि जसले यो इलाकामा यहाँदेखि यहाँसम्म यति मिटरभन्दा अग्लो घर बनाउन दिइँदैन, तर सब घरको चाहिँ नि ऊ हामी हेर्छौँ र दस घर बीस घर तीस घर चालिस घर पचास घर एउटा एक्स नम्बर अफ घर चाहिँ नि तोकिसकेपछि त्यहाँ इन केस अफ इमर्जेन्सी यस्तै किसिमको विपत्ति पर्न आउने जस्तो थाहा हो भने आइहाल्यो भने लिएर गएर राख्न सकियोस्। हामी रेडियो टेलिभिजनमा सुन्छौँ सम्पन्न राष्ट्रहरूमा विकसित राष्ट्रहरूमा यस्तो किसिमको खतरा भएको हुनाले यदि मानव बस्तीलाई चाहिँ नि खतरामुक्त स्थानमा लगेर सारियो भनेर भने अगाडि नै मान्छेले सार्न थालिसके, ए खतरा आउँदैछ है लाउ भनेर सार्न थालिसके भने हामी त खतरा आइसकेपछि पनि त्यो अनुभव गरिसकेपछि पनि जाने ठाउँ छैन हामीसँग।
यो त पटक पटक अनुभव
पटक पटक अनुभव गरिसकेको कुरा हो। त्यसै हुनाले दसचोटि चोट लडिसकेपछि पनि त्यही बाटो हिँड्दाखेरि दसचोटि लडिसकेपछि पनि त्यहाँ लडिन्छ भनेर पाठ सिक्न नसक्नु हाम्रो आफ्नो एउटा कमजोरी हो। र 2007 सालदेखि जब सहरीकरण चाहिँ नि बढ्दै 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 गयो, जग्गाको अनियन्त्रित भावहरू चाहिँ नि बढ्दै गयो, यो निर्माणाधीन घरहरू चाहिँ बढ्दै गए, बढै बढै चाहिँ नि गगनचुम्बीमा चाहिँ नि भवनहरू नेपालमा चाहिँ नि बन्द थाले, त्यस वखतमा एउटा कोड अफ कन्स्ट्रक्सन एउटा चाहिँ नि यस्तो यस्तो हुनुपर्छ है, स्कूलमा पढ्न पठाउँदाखेरि हामीलाई चाहिँ नि यस्तो होस् भने होइन, हामीले यहाँ तपाईँहरूलाई आतंकित गर्न खोजेको होइन। म त एउटा कुरो भन्छु कि स्कूलमा पढ्न पठाउँदाखेरि भने त्यो स्कूल सुरक्षित छ कि छैन, अब भुइँचालो त कुनै पनि बेला जान्छ, स्कूल त एउटा सुरक्षित हुनु पर्यो भनेर भवन बनिसकेपछि अस्पताल बनिसकेपछि बडे बडे छतले सत्तले आठतले घरहरू बनिसकेपछि कुन निकायले जाँचेर हेरेर यो निर्माण प्रक्रियाले यतिसम्म थाम्छ? त्यसै हुनाले यो बिल्डिङमा अस्पताल राख्न दिनुहुन्छ?
मेरो एउटा
यस्तो गरिकन
हजुर
यति गरिकन त्यो जुन रोक्न नसकिने विपत्ति हुन्छ नि त्यो त कसैले रोक्न सक्दैन, भुइँचाल कसैले रोक्न सक्दैन। रोक्न नसक्यो भने यस्तो भएपछि तिमीहरू हामीहरू यस ठाउँमा गएर बस्न सक्छौँ है, केही अस्थायी होइन इमिडिएट एउटा अस्थायी चाहिँ नि एउटा ऊ चाहिँ नि वासस्थान हामी त्यहाँ बनाएर आफूलाई सुरक्षित राख्न सक्छौँ भनेर अन्न जलको भण्डारणदेखि लिएर एउटा केही समयको लागि सारा व्यवस्था गरेर राख्ने ठाउँ सरकारले नै बनाउनु पर्छ।
सर एउटा कुरा यो बीचमा मेरो चासो के छ भने हुन त यदि राजनीति र राजनीतिक गतिलाई आधार मान्ने हो भने देश विकासको शान्ति र संविधान भन्दा महत्वपूर्ण कुरा त यहाँ सार्वजनिक स्थल नेपाल जस्तो देशमा देखिन आयो, अब यसमा चासो कसले दिने?
हेर्नुहोस् एउटा कुरो छ, म चाहिँ नि एउटा प्रश्न कुरा भन्छु, संविधान 10 वर्ष ढिलो भए पनि होस्, हामीलाई त पहिले एउटा त शान्ति चाहियो, सुरक्षा चाहियो। हामीलाई सुरक्षा त के चाहियो भनेदेखि भरे मलाई मेरो ज्यानको मेरा सन्तानको मेरो परिवारको सुरक्षा स्वास्थ्यको ग्यारेन्टी छ भन्ने त्यो चाहियो। संविधान नभए पनि छ, सब गर्नुहुन्छ के त, त्यो संविधान त नजिक बनाउँदै जाउँला बेलायतको जस्तै, बुझ्नु भएन, बेलायतको आफ्नो एउटा रिटर्न संविधान भन्ने त बेलायतको छैन, अमेरिकामा छैन, त्यो तेह्र बुदाको चाहिँ संविधानले अहिलेसम्म त चलि नै रहेको छ भने संविधान चाहियो होइन, हामीलाई त स्वास्थ्य सुरक्षा ग्यारेन्टी हाम्रो जीवनको चाहिँ एउटा सुरक्षा चाहिँ सरकारले दिएको छ है हामीलाई भन्ने त्यो अनुमति त हुनु पर्यो। त्यसो भए खै हामी आफ्नो विषयमा हौ, म एउटै कुरो भन्छु कि 90 सालको भुइँचालोमा अब मैले यो सुनेको पढेको कुराहरू भन्छु, टुलिखेलमा झुझा झुझा कहीँ कहीँ चाहिँ परेको थियो, फाट फाट फाटेको पनि थियो, त्यसरी फाट्दा पनि त्यो अहिलेको आर्मी बसेको ठाउँ त्यो सानो टुलिखेलभन्दा अलिकति माथि जसलाई भनौँ त्योदेखि लिएर यो रत्नपार्कसम्म अहिलेको रत्नपार्कसम्म पाल गाडेर मान्छेहरू बस्न पाए। एकापट्टिको अहिले यो रत्नपार्कको चाहिँ ठुलो बजार छ नि त्यो बजार पनि खुला थियो, पार गाडेर मानिसहरू चाहिँ बस्न पाए र अब आएर फेरि त्यस्तो भयो भने एउटा मैले एउटा उदाहरण मात्रै दिएको, हामीसँग त्यति ठाउँ पनि छैन, तपाईँ मलाई काठमाडौँमा देखाउनुहोस् त,
होइन 35 लाख भन्दा बढीको जनसङ्ख्या कहाँ आएर अट्ने
हो,
कहाँ
होइन त्यो एउटै ठाउँमा हुनुपर्छ भन्ने छैन, त्यो त असम्भव, कहीँ पनि हुँदैन, एकै ठाउँमा हुनु पर्दैन, त्यो प्रत्येक पकेट पकेटमा यतिदेखि यतिसम्मको एरिया यहाँ गएर बस्न सक्छन्, यतिदेखि यतिसम्म क्षेत्रका जाने मानिसहरू यस ठाउँमा आएर बस्न सक्छन् भनेर हामीलाई कमसेकम त्यस्तो भइहाल्यो, विपत्ति भइहाल्यो भने पनि हामी 35 लाखलाई त एक ठाउँमा राख्न सक्दैनौँ, 35 लाखलाई त हामी एक ठाउँमा राख्न सक्दैनौँ, त्यो त सलाइको बट्टा मिलाएर बट्टामा राखे जस्तो होइन, सलाइको काटी मिलाएर राखे जस्तो, त्यसै हुनाले त्यो राख्नको लागि एउटा नियम बनाउनु पर्यो कि यति हुँदाखेरि यति चाहिने खुला ठाउँ चाहिन्छ।
सर आज टकिङ स्पेसको लागि यहाँ स्टुडियोसम्म आइदिनु भयो, महत्वपूर्ण विषयमा कुराकानी भयो यहाँसँग मुकुन्द राज अर्यालज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो मुकुन्द राज अर्याल। आज यो विपत्ति कति प्रकारका हुन्छन्देखि लिएर आजको दिनमा हामीले के गर्नुपर्छ भन्नेसम्म हामीले कुराकानी गर्यौं, खास गरी प्राकृतिक विपत्ति, अस्ति भर्खरै भूकम्प आयो जसले गर्दा हामीले भूकम्प वा कुनै खालका प्राकृतिक विपत्ति र सार्वजनिक स्थल बीचको सम्बन्धमा आज हामीले कुराकानी गर्यौं। आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस यहाँहरूले सुनिराख्नु भएको छ। अब अर्को शनिबार हाम्रो भेटघाट हुनेछ, सुनिदिनु भयो यहाँहरू सबैलाई धन्यवाद।